यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। युवा पुस्तामा आशा जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा। चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत पक्राउ। कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन भोलि विराटनगरमा शुरू हुँदै। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4.61% हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान। र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा।
प्लेय स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तापक्षीय राजनैतिक दलहरूले लोकतन्त्रलाई थप सुदृढ गर्ने र लोकतन्त्रमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपले जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन्। सत्तापक्षीय राजनैतिक दलको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढ़ाउनुपर्ने लगायतका सुझाव आएको एमाले उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचनाहरू, फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढाउने कुराहरू छन्। सुशासनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामहरूको बारेमा पनि सुझावहरू दिनुभएको छ। बाह्य सम्बन्धहरूलाई सुदृढ गर्ने, समग्रमा बसाइसराईहरूलाई रोक्नका निम्ति पहाड़ केन्द्रित रोजगारीका, कृषि विकासका, पशु विकासका कार्यक्रमहरू अगाडि बढाउने र समग्रमा चाहिँ विगत वर्षको एउटा मेजर ब्रेक थ्रु हुने खालको नीति कार्यक्रम आओस् र त्यही ढंगले बजेटले पछ्याओस् भनेर चाहिँ सत्तामा साझेदार दलहरूले त्यही सुझावहरू दिनुभएको छ।
उपमहासचिव गेवालीले शिक्षकहरूको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रूपमा अगाडि बढ़ेको र भोलिदेखि सहज ढंगले पठन पाठन गर्ने गरी वातावरण निर्माण हुने जानकारी दिनुभयो। उहाँले शिक्षकहरूले माग गर्दै आएका ऐन बनाउन विधेयक प्रक्रियामा भएकाले केही ढिलाइ भए पनि शिक्षकहरूले आन्दोलन स्थगित गरी पठन पाठन शुरू गर्ने विश्वास लिएको बताउनुभयो। आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको पत्रका आधारमा संरक्षक चौधरीलाई पक्राउ गरिएकोमा पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। अनधिकृत पत्र लेख्ने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो। जनमत र नागरिक उन्मुक्ति पार्टी बीचको आजको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सांसद खम बहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले गत असार 31 गते गठित मौजूदा मन्त्री परिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनु भएको छ। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता संगठन इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस द्वारा आज काठमाडौँमा आयोजित इनसाइट अफ लाइफ 2030 नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर रा प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् 2030 प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज 45% बढ़ाएर 75% गर्ने प्रतिबद्धता राखिएको अवगत गराउनुभयो। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो। सम्मेलनमा करिब 100 राष्ट्रका 500 जनाको सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण ल्याउने काममा निरन्तर लाग्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको 9 राष्ट्रिय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले जनताको समृद्धि स्वतन्त्रता र शान्तिका लागि कलाकारहरूले आफ्ना सृजनात्मक अभियानलाई तीव्रता दिँदा त्यसले समाजलाई सकारात्मक रूपान्तरणमा मद्दत पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कसैले बहिष्कार गर्ने धम्की दिँदैमा आफ्नो स्वतन्त्र विचार नत्याग्न पनि आग्रह गर्नुभयो।
डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने तानाशाहीको प्रे कसरी चम्किएको होला। यो कलाकारलाई बहिष्कार गर्नु के हुन्छ? तिमी नै त्यो मनोरञ्जनबाट, त्यो ज्ञानबाट, त्यो कलाबाट, त्यो मनोरञ्जनबाट वञ्चित हुनेछौ। अरूलाई केही पनि हुँदैन। सुन्ने मान्छे थुप्रो छन्, हेर्ने मान्छे थुप्रो छन्, केही फरक पर्दैन। कसैका बहिष्कारका धम्कीले, कसैका दमनका धम्कीले कुनै पनि हिसाबले स्वतन्त्रता छोड्न हुँदैन। र हाम्रो समाजको शिष्टता, मर्यादा, भद्रता त्यसलाई पनि मर्न दिनु हुँदैन। त्यसलाई पनि कायम राख्ने, जीवित राख्ने र यस्ता असभ्य तत्त्वहरूबाट संस्कृति जोगाउने काम पनि तपाईँहरू।
प्रधानमन्त्री ओलीले जनताको लामो संघर्षपछि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन स्थापना भएकाले विगतमा तानाशाही व्यवस्थाका रूपमा रहेको राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभयो। राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गर्नुभयो। काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धी विवरण आगामी जेठ पहिलो सातासम्म उपलब्ध गराउन आग्रह गरेको छ। सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पार्टीमा टाँस गर्ने लगायत विवरण आगामी जेठ पहिलो हप्ताभित्र महानगरको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरिएको शिक्षा विभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले जानकारी दिनुभयो। छात्रवृत्ति प्रदान कार्यलाई पारदर्शी र प्रणालीमा आधारित बनाउन अघिल्ला शैक्षिक सत्रहरूमा जस्तै यस वर्ष पनि स्कलरशिप इन्ट्री सिस्टम विकास गरिएको पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो। निर्देशन अनुसार आवश्यकता अनुसारको रेडियोलोजी प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउनु पर्नेछ। सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्सन नेपालको सहकार्यमा सञ्चालन भएको कार्यशाला मौसम तथा विपदसँग सम्बन्धित शब्दावलीहरूको सरलीकरण गर्दै आज सकिएको छ। रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा सञ्चालन भएको तीन दिनको कार्यशालाले मौसम तथा विपदको कार्यक्रम तथा समाचार प्रसारणमा प्रयोग हुने कठिन तथा प्राविधिक शब्दहरूको सरल शब्दावली निर्माण गरेको छ। कार्यशालाको समापन समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विपद सम्बन्धी प्रसारणलाई विशेष प्राथमिकता दिने सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार तालिममा लिएका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले कठिन भाषा शब्दावलीलाई सही अर्थमा सरल बनाई आम दर्शक तथा श्रोताकै भाषामा बुझ्ने गरी प्रसारण गर्ने कार्यमा जिम्मेवारीपूर्वक लाग्न सहभागी संचारकर्मीलाई आग्रह गर्नुभयो। यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले तालिममा हासिल गरेको ज्ञानलाई प्रयोग गरी आम जनतालाई लाभान्वित गराउन सुझाव दिनुभयो। यस्तै बीबीसी मीडिया एक्सनका प्रतिनिधि किरण भण्डारीले नागरिकलाई सरल भाषामा विपद र मौसम सम्बन्धी सूचित गराउने कार्यको शुरूआत भएको र त्यसको कार्य प्रभावकारितालाई बढ़ी ध्यान दिएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। समापन समारोहमा सहभागीहरूका तर्फबाट बद्री गौतम र निर्मला ठकुराठीले कार्यशाला उपयोगी भएको धारणा राख्नुभयो। तालिममा 37 जना भन्दा बढ़ी प्रसारक तथा प्राविधिकहरूको सहभागिता थियो। जुम्ला जिल्लाकै सबैभन्दा विकट तातोपानी गाउँपालिकाको थलालेमा सड़क पुगेपछि स्थानीय उत्साहित भएका छन्। सड़क नहुँदा गोरेटो बाटोबाट जोखिम मोलेर आवत जावत गरेका नागरिकले सड़क पुगेसँगै आवत जावतमा सहज हुनका साथै स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाकै विकट तातोपानी गाउँपालिका वडा नम्बर 8 को थलाले गाउँ वर्षौंपछि सड़क सञ्जालमा जोडिएको छ। सड़क पुगेसँगै पिट्यूमा भारी बोक्नु पर्ने बाध्यताको अन्त्यसँगै धेरै कुराको सुविस्ता हुने तातोपानी गाउँपालिका 8 की अभिसरा साई बताउनुहुन्छ। भौगोलिक रूपमा विकट थलाले गाउँमा स्थानीयले सड़क पुग्ने कल्पना पनि गरेका थिएनन्। तर गाउँपालिकाका अध्यक्षको दृढ़ संकल्प अनुसार थलालेमा सड़क पुर्याएर देखाएकोमा स्थानीय डीबी साईले खुशी व्यक्त गर्नुभयो। थलालेका स्थानीय दीर्घ बहादुर साईले गाउँमा सड़क नहुँदा भारी बोक्नेदेखि जटिल खालका बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्ताको धेरै दुखान्त क्षण भोगेका छन्। गाड़ी पुगेसँगै दिनचर्या सहज हुने, गाउँको उत्पादनले बजार पाउने र विगतको जस्तो दुःख कष्ट भोग्नु नपर्ने उहाँको अपेक्षा छ। थलालेमा सड़क पुगेसँगै तातोपानीका कुनै पनि गाउँ सड़क सञ्जालबाट वञ्चित छैनन्। चुनावका बेला समेत थलाले गाउँ नपुगेका तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले सड़क पुर्याएर मात्रै गाउँमा आउने बाचा गरे अनुसार विकासमा विकटलाई प्राथमिकता दिँदै आफ्नो कार्यकालमा दुर्गम थलालेमा सड़क पुर्याएरै छाडेको अध्यक्ष चौलागाईको भनाइ छ। तातोपानीका सबै बस्तीमा सड़क पुगे पनि पक्की पुल अभावका कारण नियमित गाड़ी गुड्न सकेका छैनन्। त्यसैले निर्माण भएका सड़कलाई प्रयोगमा ल्याउन तथा नागरिकको दैनिकीलाई सहज बनाउन पक्की पुल निर्माणका लागि पहल गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक सामाजिक लगायतका क्षेत्रमा सुधारका लागि आज माग पत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष माधव कुमार नेपाल सहितका पदाधिकारीले माग पत्र बुझाउनु भएको हो। माग पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ। माग पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिनुहुँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा सुझावलाई समेट्ने कोशिश गर्ने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवांछित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा नेताहरूबीच समसामयिक राजनैतिक विषयमा कुराकानी भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातिया बस्ती पुग्नुभएका अध्यक्ष प्रचण्डले आज शहीद परिवार सम्मान कार्यक्रममा एक शहीद एक रोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालीले आज भेट गर्नुभएको छ। नेपाल भ्रमणका लागि काठमाडौँ आउनुभएका विदेश विभाग प्रमुख चौथाई वालेले सिंहदरबार स्थित मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो। भेटमा गृहमन्त्री लेखकले भारतको जम्मू काश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमला विरूद्ध रहेको स्पष्ट पार्नुभयो। भेटमा विदेश विभाग प्रमुख चौथाई वालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने र दुई देश बीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा गणतन्त्र बेलारूसका गैर आवासीय राजदूत मिखाइल कास्को, जर्जियाका गैर आवासीय राजदूत वक्ताङ, गणतन्त्र मालिका गैर आवासीय राजदूत ब्रिगेडियर जनरल फेलिक्स दियल्दो, कुवेत अधिराज्यका गैर आवासीय राजदूत मेसल मुस्तफा जे अल्सेमाली र गणतन्त्र अर्मेनियाका गैर आवासीय राजदूत बहगन अफयानले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र शरबत दान एवं सेवन गरी मनाइएको छ। आजका दिन गरेको स्नान, दान, ध्यान, जप लगायत पुण्य कार्य कहिल्यै नाश नहुने विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र शरबत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने परम्परा रहेको छ। डाक्टर स्वामी केशवानन्द गिरीले तयार पार्नुभएको संस्कार शिक्षा भाग दुईको विमोचन एवं धर्मकर्म वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याइएको छ। अक्षय तृतीयाको अवसर पारेर पशुपति गौरीघाट स्थित वैदिक अनुसन्धान गुठीमा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द र भाना फाउण्डेशनका नानी बाबा रिसालले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो। पुस्तकमा बाल बालिकाका लागि जीवन उपयोगी विषय समावेश गरिएको स्वामी केशवानन्दले जानकारी दिनुभयो। धर्मकर्म एपमा राखिएका पुस्तकबाट इतिहास, पुराण र दर्शनको अध्ययन अनुसन्धान गर्न सकिने विश्वास लिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग आगामी शनिबार रोममा अर्को आणविक वार्ता हुने इरानले घोषणा गरेको छ। रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेश मन्त्री अब्बास अरादसीले बताउनुभयो। सन् 2018 अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वाशिङटन सम्झौताबाट पछि हटेको थियो। पाकिस्तानका सूचना मन्त्रीले भारतले आगामी 24 देखि 36 घण्टाभित्र सैन्य हमला गर्ने योजना बनाएको आरोप लगाउनु भएको छ। गत हप्ता भारत प्रशासित कश्मीरमा 26 पर्यटकको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानले आतंककारीहरूलाई सहयोग गरेको भारतले आरोप लगाएपछि पाकिस्तानी सूचना मन्त्री उत्ताउल्ला तरारको यस्तो टिप्पणी आएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष 2081-82 राष्ट्रिय लेखामान सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि दर 3.28% र गैर कृषि क्षेत्रको वृद्धि दर 4.28% हुने प्रारम्भिक अनुमान गरेको छ। चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा 4.98% योगदान रहने र कुल मूल्य वृद्धि 3.78% रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ। चालू आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन 1,496 अमेरिकी डलर हुने अनुमान प्रतिवेदनले गरेको छ। त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,517 पुग्ने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष 2081-82 नेपालको अर्थतन्त्रको आकार 61.7 अर्ब पुग्ने प्रारम्भिक अनुमान प्रतिवेदनले गरेको छ। कोशी प्रदेश सरकारले लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। लगानी प्राधिकरणले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्मेलनको उद्घाटन बिहिबार हुने र सम्मेलन वैशाख 19 गतेसम्म चल्ने जानकारी गराइयो। पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले सम्मेलनमा 71 परियोजना शोकेसिङ गरिएको र त्यसको कुल अनुमानित लागत 1,73,49,00,000,000 बराबर रहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया शुरू गरेको छ। प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयहरूलाई बजेट सिलिङ दिएर कामको शुरूआत गरेको जनाएको छ। चालू आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षको बजेट 0.5-3% बढ्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताउनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार अहिले मन्त्रालयले छलफल समन्वय लगायतका आन्तरिक गतिविधिलाई तीव्रता दिएको मन्त्री शाहले उल्लेख गर्नुभयो। तनहुँमा निर्माण हुने 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढ़ाइएको छ। आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयमा पेश गरेको जनाएको छ। यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत विकास विभागमा बुझाइसकेको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध संचालक किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। उद्योगी व्यवसायहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने सुझाव दिनुभएको छ। बुधबार पोखरामा आयोजित सिन्धुपाल्चोक तथा पोखराका उद्योगी व्यवसायीहरूको अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले अर्थतन्त्रलाई गतिशील एवं चलायमान बनाउने गरी बजेट ल्याउनु अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नयाँ बस्ती युवा क्लब विरूद्ध 4-2 गोलको जित निकाल्दै च्यासल युथ क्लब शेर स्मारक बी डिभिजन लीगको तेस्रो स्थानमा उक्लिएको छ। जितसँगै च्यासलले 9 खेलमा 14 अङ्क जोडेको छ। पराजित नयाँ बस्ती समान खेलबाट 8 अङ्कका साथ 10 स्थानमा यथावत छ। बुधबार सात्दो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा च्यासललाई जित दिलाउन निरज कार्की, सुभाष बम ठकुरी र कुशल देवालले गोल गर्दा 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो। नयाँ बस्तीका लागि पूर्णबहादुर गुरूङ र जमीन रम्सालले गोल गरे। प्लानिङ बोइज युनाइटेड 22 अङ्कका साथ लीगको शीर्ष स्थानमा छ। उसलाई श्री भगवती क्लबले 18 अङ्कका साथ पछ्याइरहेको छ। यसै गरी सरस्वती युथ क्लब 6 र अन्नपूर्ण क्लब आरसीटी 5 अङ्कका साथ रेलिगेसन क्षेत्रमा छन्। आगामी वर्ष जापानमा हुने 20 एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोवा एसियन गेम्स आयोजना समिति बीचको बैठकले यो निर्णय गरेको हो। एसियाली खेलकुद आगामी वर्ष सेप्टेम्बर 19 अक्टोबर 4 हुनेछ। क्रिकेट T20 फर्मेटमा हुनेछ। पछिल्लो पटक सन् 2023 भएको हाङझाउमा एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो। पुरुषतर्फ नेपालले पनि प्रतिस्पर्धा गरेको थियो। हाङझाउ एसियाली खेलकुदमा महिला तथा पुरुष दुवैतर्फ भारतले नै स्वर्ण पदक जितेको थियो। एसियाली खेलकुदमा 41 खेल समावेश हुनेछन्। क्रिकेटर अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेलिरहेका 31 वर्षीय अमितले बुधबार सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका हुन्। यो 19 टिमको जर्सी लगाएर उन नेपालको प्रतिनिधित्व गर्ने सपना पूरा गर्न पाउनु आफ्नो लागि सुखद रहेको उनले बताएका छन्। अमितले घरेलु प्रतियोगिता भने खेल्ने बताएका छन्। अमितले सन् 2013 एससीसी U19 इलाइट कप र एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस वर्षा 4.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा फाटफुट। र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। युवा पुस्तामा आशा जगाउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत पक्राउ। कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन भोलि विराटनगरमा शुरू हुँदै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4.61% हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।